यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पूर्व राजाका समर्थकले गरेको तोड़फोड़, आगजनी र लूटपाटका घटनामा संलग्न जोसुकैलाई कार्यवाहीको दायरामा ल्याउने गृहमन्त्री रमेश लेखकको दृढ़ता। क्षतिको परिपूर्ति हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग तथा व्यवसाय महासंघको माग। नेपालको एकमात्र शिकार आरक्षी ढोरपाटनमा यस वर्षको दोस्रो शिकार याम शुरू। र म्यानमारमा शुक्रबार गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या 1600 नाघ्यो। अब समाचार विस्तारमा। गृहमन्त्री रमेश लेखकले पूर्व राजाका समर्थकहरूले काठमाण्डुको तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा गरेको तोड़फोड़, आगजनी र लूटपाट गरेका क्षेत्रको निरीक्षण गर्नुभएको छ। गृहमन्त्री लेखक सहित गृह सचिव गोकर्णमणि दुवाडी र गृह मन्त्रालयका उच्च पदस्थ अधिकारी र प्रहरी अधिकृतहरूले आगजनी भएको तीनकुने स्थित निजी घर, कान्तिपुर टेलिभिजनको कार्यालय, अन्नपूर्ण पोस्ट दैनिक, जड़ीबुटी स्थित जड़ीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय र कोटेश्वर स्थित भाटभटेनी सुपर मार्केटको निरीक्षण गर्नुभएको हो। निरीक्षणका क्रममा गृहमन्त्री लेखकले संचार गृहमाथिको आक्रमण निन्दनीय भएको र घटनामा संलग्न जोसुकै भए पनि कार्यवाहीको दायरामा ल्याउने बताउनुभयो। उहाँले लोकतन्त्रको महत्वपूर्ण अंग संचार माध्यमलाई ध्वस्त पार्ने कोशिश गरेकामा त्यसको निन्दा गर्दै दोषीमाथि कार्यवाही गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। पूर्व राजाका समर्थकले शुक्रबार काठमाण्डुको तीनकुनेमा गरेको प्रदर्शनलाई उत्तेजित बनाउने कार्यमा संलग्न रहेको आरोपमा धर्मगुरू भनेर चिनिने पुष्कर खतिवड़ालाई प्रहरीले हिजो ललितपुरको इमाडोलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिषद ललितपुरका प्रमुख श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो। प्रदर्शनको नेतृत्व गर्ने दुर्गा प्रसाई भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। काठमाण्डु जिल्ला प्रहरी परिषदले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद सचिवालयलाई दिएको छ। नेपालको संविधानको धारा 103 उपधारा 6 बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। काठमाण्डौ महानगरपालिकाले तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा रूख बिरूवा तथा रेलिङ तोड़फोड़ र वातावरण प्रदूषण गरेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई 7,93,000 रूपियाँ जरिवाना तोकेको छ। महानगर प्रहरी बलले पूर्व राजा शाहको समर्थनमा प्रदर्शन भएको तीनकुने क्षेत्रको अवलोकन र क्षति मूल्यांकन गरी जरिवाना तोकेको नगर प्रहरी नायब उपरीक्षक शिवलाल पौडेलले जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग तथा व्यवसाय महासंघले शुक्रबार तीनकुनेमा भएको हिंस्रक घटनाको निन्दा गर्दै त्यसबाट भएको क्षतिको परिपूर्ति हुनुपर्ने माग गरेका छन्। दुवै महासंघले बेग्ला बेग्लै विज्ञप्ति निकालेर दोषीमाथि कार्यवाहीको माग गरेका हुन्। आन्दोलनका क्रममा मानवीय क्षतिसँगै धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै उद्योग वाणिज्य महासंघले सर्वसाधारणको निजी जायजेथा, मीडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लूटपाट लगायत हिंस्रक घटनाबाट क्षति भएकोमा त्यसको भत्सना गर्दै क्षतिपूर्तिको माग गरेको छ। पूर्व राजाका समर्थक समूहको हिंसात्मक आन्दोलनमा परि मृत्यु भएका संचारकर्मी सुरेश रजकप्रति नेपाल पत्रकार महासंघले श्रद्धांजलि व्यक्त गरेको छ। पत्रकार रजकको मृत्युको सत्य तथ्य पत्ता लगाएर दोषीमाथि कड़ा कार्यवाहीको माग गर्दै महासंघले हिजो माइतीघरमा प्रदर्शन समेत गरेको छ। महासंघको हिजै राजधानीमा बसेको पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उम्मीद बागचनको संयोजकत्वमा 7 सदस्यीय समिति गठन गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजाका समर्थकले गरेको तोड़फोड़ र आगजनीका घटना कुनै हालतमा क्षम्य नभएको बताउनु भएको छ। प्रेस सेन्टर नेपालको 5 राष्ट्रिय महाधिवेशनको हिजो काठमाण्डुमा उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले पूर्व राजाका समर्थकले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाएकोले सिंगो संचार जगत एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्थाको विकल्प नरहेको बताउनु भएको छ। लुम्बिनीमा हिजो आयोजित नेपाली लेखक संघको 8 अधिवेशनको उद्घाटन समारोहमा सभापति देउवाले नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताउनु भएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। चीन नेपाल कूटनीतिक सम्बन्धको 70 वार्षिकोत्सवका सन्दर्भमा सिचुआन नेपाल संस्कृति पर्यटन अर्थतन्त्र र व्यापार आदान प्रदान महिनाको सिचुआन श्रृंखला चीनको छेन्दुमा प्रारम्भ भएको छ। सिचुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दु स्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिचुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदान प्रदान सिचुआन श्रृंखला प्रारम्भ भएको जनाएको छ। त्यस अवसरमा सिचुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिचुआन बीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधि मण्डल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुआन विमान कम्पनीले सोझै छेन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदान प्रदान बढ़ेको बताउनुभयो। महिनाभरि सञ्चालन हुने सिचुआन श्रृंखलामा सिचुआन प्रान्तका विभिन्न शहरमा स्थानीय उत्पादनको प्रदर्शनी र सांस्कृतिक आदान प्रदानका कार्यक्रमले नेपाल र चीन बीचको सुदृढ़ सांस्कृतिक, व्यापारिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ सुदृढ़ बनाउने विश्वास महावाणिज्य दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्त गरिएको छ। नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो शिकार याम शुरू भएको छ। दोस्रो याममा 13 नाउर, 10 झारल र 12 बदेल गरी 35 वन्यजन्तुको शिकार हुने भनिएको जनाइएको छ। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ 15 गते शिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो। दोस्रो यामका लागि आगामी वैशाख 16 गतेसम्म शिकारीले शिकार खेल्न पाउने ढोरपाटन शिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो। कञ्चनजंघा क्षेत्रमा पर्ने 6,433 मीटर अग्लो सार्फू 4 हिमालमा पहिलो पटक मानवले पाइला टेकेका छन्। चिलिका पर्वतारोही हर्नान डेभिड लियलको नेतृत्वमा आएको टोलीले पहिलो पटक गत मंगलबार उक्त हिमालको सफल आरोहण गरेको आरोहण दलका सदस्य पूर्णिमा श्रेष्ठले जानकारी दिनुभयो। रेडियो नेपालको 75 वार्षिकोत्सवका अवसरमा आज शास्त्रीय संगीत सम्मेलन आयोजना गरिने भएको छ। आज बिहान 11 बजेपछि आयोजना हुने शास्त्रीय संगीत सम्मेलनको रेडियो नेपालले बिहान 11:10 बजेदेखि दिउँसो 1 बजेसम्म प्रत्यक्ष प्रसारण समेत गर्नेछ। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारमा गएको ठूलो भूकम्पमा परि मृत्यु हुनेको संख्या 1,644 पुगेको छ भने 3,408 जना घाइते भएका म्यानमार सरकारले विज्ञप्तिमा जनाएको छ। खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ। मध्य म्यानमारको सागिङ शहरको उत्तर पश्चिममा शुक्रबार 7.7 म्याग्निच्युटको भूकम्प गएको र त्यसको केही मिनटपछि 6.7 म्याग्निच्युटको पराकम्प आएको थियो। भूकम्पले म्यानमारमा भवन, पुल र सड़कका साथै 17,00,000 भन्दा बढ़ी मानिसहरूको घरमा क्षति पुगेको छ। उक्त भूकम्पको कारण ब्याङ्ककमा थप 10 जनाको मृत्यु भएको र कम्तीमा 100 जना हराइरहेको पुष्टि भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिक बदली रही, कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा हुनुका साथै सोही प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात वज्रपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम 30 देखि 32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पूर्व राजाका समर्थकले गरेको तोड़फोड़, आगजनी र लूटपाटका घटनामा संलग्न जोसुकैलाई कार्यवाहीको दायरामा ल्याउने गृहमन्त्री रमेश लेखकको दृढ़ता। क्षतिको परिपूर्ति हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग तथा व्यवसाय महासंघको माग। नेपालको एकमात्र शिकार आरक्ष्य ढोरपाटनमा यस वर्षको दोस्रो शिकारयाम शुरू। र म्यानमारमा शुक्रबार गएको भूकम्पमा पनि मृत्यु हुनेको संख्या 1600 नाघ्यो। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।